यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको भेट। कृषिलाई औद्योगिकरण गर्दै बजार विस्तार गर्न प्रधानमन्त्रीको सुझाव। आर्थिक सामाजिक परिवर्तनमा युवाको महत्वपूर्ण भूमिका भएको उप प्रधानमन्त्री प्रकाश मान सिंहको भनाई। देशलाई फाइदा हुने गरी आर्थिक समृद्धि गराउनेतर्फ लाग्न युवालाई आग्रह। बाढ़ी पहिरोका कारण बागलुङको बडीगाडमा 50 परिवार विस्थापित। र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीद्वारा पहिलो पटक आफ्नो सेनाले रूसको पश्चिमी कुर्कस क्षेत्रमा आक्रमण गरिरहेको स्वीकार। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ। सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिनुभएको हो। उहाँले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ तरकारी निर्यात र आयात नगर्न ध्यानकर्षण गराउँदै जनतालाई स्वस्थ खाना खुवाउने प्रबन्ध गर्न सुझाव दिनुभएको हो। अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उहाँले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ भन्ने प्रश्न गर्नुभयो। प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरू सञ्चालन भएकोले आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयमा ध्यान दिन पनि आग्रह गर्नुभयो। मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रूपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गर्नुभएको थियो। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले आर्थिक सामाजिक परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवस 2024 अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ़न आग्रह गर्नुभयो। हरेक परिवर्तनमा युवाको ठूलो भूमिका भएकोले लोकतान्त्रिक मूल्य मान्यतालाई ख्याल गर्दै प्राप्त अधिकारको कार्यान्वयन गराउँदै देशलाई फाइदा हुने गरी सबैको आर्थिक समृद्धि गराउनेतर्फ लाग्नुपर्नेमा जोड़ दिनुभयो। जिम्मेवारी र दायित्वबाट पन्चिएर आरोप प्रत्यारोपबाट मात्रै प्रगति हुन नसक्ने उल्लेख गर्दै उप प्रधानमन्त्री सिंहले एकताबद्ध भएर आर्थिक सामाजिक रूपान्तरण गर्न लाग्नुपर्ने बताउनुभयो। विगतको भन्दा केही परिवर्तन भएन भन्नुभन्दा पनि पहिला र अहिलेको अवस्था तुलना गरेर हेर्नुपर्छ भन्नुहुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, डिजिटल प्रविधिको क्षेत्रमा विकास भएको उल्लेख गर्नुभयो। उहाँले राम्रो सोचबाट काम गरेर अवस्था परिवर्तन गर्न सकिने बताउँदै युवाहरू सकारात्मक परिवर्तनमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। अन्तर्राष्ट्रिय युवा दिवस 2024 अवसरमा नेपाल युवा संस्था सञ्जालद्वारा 12 बुँदे माग समेटेर जारी गरिएको घोषणा पत्रमा धेरै कुरालाई लक्षित गरिएको उल्लेख गर्नुहुँदै उप प्रधानमन्त्री सिंहले माग सम्बोधन गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भिजन 2025 बारेमा आवश्यक छलफल गरेर काम गर्ने तथा भदौ महिनाभित्र राष्ट्रिय युवा नीति जारी हुने गरी मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी समस्या समाधान गर्ने दिशामा सरकार अघि बढ़ेको बताउनु भएको छ। उहाँले जग्गा भोगचलन गरे पनि धनी पूर्जा नहुनेलाई सरकारले जग्गा मालिक बनाउने अभियानमा रहेको बताउनुभयो। झापाको गौरा द 4 र 5 जग्गा दर्ता समितिको शुभारम्भ कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासका समस्यालाई समाधान गर्दै लैजाने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले तारागाउँ विकास समितिसँग रहेको चल अचल सम्पत्ति सञ्चालन तथा प्रयोगको स्पष्ट योजना समिति समक्ष यथाशीघ्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकले तारागाउँ विकास समिति र तारागाउँ रिएजेन्सी होटल बीच भएको सम्झौतालाई समयानुकूल संशोधन मार्फत देशको हितमा हुने गरी कार्ययोजना बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधन प्रस्तुत गरिरहनु भएको छ। समितिको आज बसेको बैठकमा उक्त ऐनमाथि संशोधनकर्ता सांसदहरू अर्जुन नसेन केसी, रंजु कुमारी झा, रोशन कार्की, प्रेम सुवाल, सोभिता गौतम लगायतले भ्रष्टाचारको कसुरमा दोषीलाई दिइने कैद सजाय र जरिवाना बढ़ाउन संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा सांसदहरूले एकपटक भ्रष्टाचार ठहरिएको व्यक्ति सधैँको भ्रष्टाचारी हुने गरी कानूनी व्यवस्था गर्नुपर्ने, भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुने, भ्रष्टाचारमा 1 करोड़भन्दा माथिको जरिवाना तोकिनुपर्ने लगायत संशोधन पेश गर्नुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न समितिमा छलफल भइरहेको ऐन महत्वपूर्ण हुने बताउनुभयो। भ्रष्टाचार जस्तो अपराधमा कसैलाई उन्मुक्ति दिन नहुने विषयमा सबैजनाको एकमत रहेकाले भ्रष्टाचार निवारण ऐन चाँडै संसदमा लगिने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाउनुभयो। समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग छलफल गरेपछि भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने जानकारी दिनुभयो। गत मंगलबारदेखि भारत भ्रमणमा रहनुभएका नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरूसँग नेपालको पारभन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभयो। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे राख्नुभएको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ। बैठकमा पछिल्ला राजनैतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदवाबका कार्यक्रमहरू, जनसंगठन विस्तार गर्ने एवं सुदृढ़ीकरण गर्ने र जनतामा जाने विशेष कार्यक्रमका बारेमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। बाढ़ी पहिरोका कारण बागलुङको बढ़ीगाडमा 50 घर परिवार विस्थापित भएका छन्। बढ़ीगाड गाउँपालिका 9 को नयाँ बस्ती र ओडा नम्बर 10 आरूपाता, पातले, खोर, सल्लिनधारा लगायत बस्तीका 50 परिवार विस्थापित भएका हुन्। हालैको पहिरोमा परि 11 जनाको मृत्यु भएको छ भने 1 जनाको अवस्था अज्ञात छ। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। सल्लेरी च्यालसा विद्युत कम्पनीका वरिष्ठ प्राविधिक 43 वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुबेर खापुङका अनुसार हिजो दिउँसो विद्युत तार आसपासको रूख बिरूवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो। सोही घटनामा घाइते भएका विद्युत कम्पनीका बुद्धिराज भण्डारी, टसी शेर्पा र कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेम कुमारी मास्केले जानकारी दिनुभयो। गोर्खामा आजसम्म 73 जनामा डेंगूको संक्रमण फैलिएको छ। डेंगूको संक्रमण देखिएपछि डेंगू रोग सार्ने लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियानलाई स्थानीय स्तरसम्म पुर्याउने प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायहरूबीच समन्वयात्मक बैठकले निर्णय गरेको छ। कञ्चनपुरमा धान खेतीमा रोग किराको प्रकोप बढ़दै गएको छ। रोपेको 1 महिना पुग्ने लाग्दा धानमा खैरा रोगसँगै गबारो र पात बेरूवा देखिएपछि किसान चिन्तित भएका छन्। खाद्य तत्वको कमी, रोग र किराका कारण धानको उब्जनी घट्ने हो कि भन्ने चिन्ताले किसानलाई पिरोलेको छ। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बागको यो रिपोर्ट।
मनसून भित्रिन ढिलाइ हुँदा यसपटक कञ्चनपुरमा केही ढिलाइ गरी रोपाई भयो। तर रोपेको केही दिनमै भएको भारी वर्षाले केही क्षेत्रको धान त पुरै सखाप भयो। बाढ़ी र तुफानको सामना गरेर पनि हुर्किएको धानबालीमा अब खाद्य तत्वको कमी, खैरा रोगसँगै गबारो र पात बेरुवा किराको प्रकोप बढ्दै गएको छ। कञ्चनपुरको बेलौरीका किसान सन्तोष चौधरी र बेलडाणीका किसान बन्दी डगौरा
धान रोप्ने बित्तिकै ठूलो विपत्ति आयो, एकदम ठूलो बाढी आएर धानहरूमा रोग लागेको छ। कसैमा खैरा लागेको छ, कसैको चाहिँ पात बेरुवा गबारो सुरुदेखि लाग्यो। यसमा पनि सरकारी निकायबाट किसानहरूलाई उत्पादन बढाउनको लागि सहयोग गर्नु पर्यो।
किराले खाइदिएपछि त यति मेहनत गरी हात खुट्टा कुवाएर हामीले खेती गर्छौँ, बाल बच्चा पालौंला भनेर दुःख लाग्छ।
पात बेरुवाको संक्रमण देखिएमा बेरिएका पातमा भएको हरियो पदार्थ किराले खाई शुरूमा पात सेतो देखिने र अन्त्यमा जालेदार हुँदै नष्ट हुन्छ। कञ्चनपुरको बेलौरीका अर्का किसान खड्क चौधरी
पात बेरिसकेपछि किराले यसलाई चुसेर सेतो बनाइदिएको हुन्छ, बेरियो खाँदै जान्छ, यो पात चाहिँ सुकेको देखियो। यदि पात बेरिया छ त्यसभित्र किरा निश्चित छ र किरा त्यसमा अन्डा पार्ने भयो, त्यसले आफ्नो जीवन चक्र पूरा गरेर रूपमा पनि सर्दै जाने भयो।
खैरा रोग पनि धानको पातमै फैलिन्छ। यो रोग लागेमा पातमा देखिएको खैरो रङको सिरका पातभरि फैलिन्छ। जिङ्कको मात्रा कमी भएपछि खैरा रोग लाग्ने कृषि प्राविधिक बताउँछन्। अहिले खैरा रोग र गबारो किराको प्रकोप बढी छ। गबारोले गोबो खाएर नोक्सान गर्दछ। गबारो शत्रुजीव किरा भएकोले त्यसको व्यवस्थापनका लागि के गर्ने त? प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत सञ्जु उपाध्याय रेमाल
धान काट्दा सकेसम्म जमिनको सतह नै छुने गरेर काट्नुपर्छ। धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो चाहिँ 2-3 सेन्टिमिटर छुटाएर फालिदिन सकिन्छ, जहाँ चाहिँ किराका अण्डाहरू रहेका हुन्छन्। माकुरा, लामासिङ्गे, फट्याङ्ग्रा जस्ता मित्रजीव किराहरूको चाहिँ हामीले संरक्षण गर्नुपर्छ, जसले चाहिँ ती किराहरूलाई चाहिँ खाइदिन्छ। धेरै प्रकोप भइसक्दाखेरिमा चाहिँ हामीले रासायनिक विषादीहरू, कार्टाप हाइड्रोक्लोराइड, फिप्रोनिल जस्ता विषादीहरू चाहिँ प्रयोग गर्न सकिन्छ।
समय समयमा माटो परीक्षण, प्रतिरोधी जातका धानको खेती, खेतको सरसफाई, सन्तुलित मल र प्रभावकारी कीटनाशकको प्रयोगबाट रोग किरा नियन्त्रण गर्न सकिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कञ्चनपुरमा धान खेतीमा रोग किराको प्रकोप बढ्दै सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रूसको पश्चिमी कुर्कस क्षेत्रमा आक्रमण गरिरहेको स्वीकार गर्नुभएको छ। टेलिभिजन सम्बोधनमा जेलेन्स्कीले युक्रेनी सेनाले आक्रमणकारीलाई पछाडि धकेलिरहेको र रूसलाई अचम्ममा पारेको बताउनुभयो। युक्रेनको राजधानी किब र सुमी क्षेत्रमा आज बिहान रसियाली सेनाले हवाई आक्रमण गरेको र सो क्रममा किबमा एकजना 35 वर्षीय पुरूष र 4 वर्षीय बालकको मृत्यु भएको युक्रेनको आपतकालीन सेवाले जनाएको हो। र गाजाको एक विद्यालयमा इजरायली रकेट आक्रमणमा मृत्यु हुनेको संख्या 100 भन्दा बढ़ी पुगेको अन्तर्राष्ट्रिय प्रसारण संस्था अल्जाजिराले जनाएको छ। विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा शनिबार 3 इजरायली रकेट प्रहार गरिएको गाजाको नागरिक सुरक्षा विभागका प्रवक्ता महमूद वासलले बताउनुभयो। इजरायली सेनाले अल ताबिन विद्यालयमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा आक्रमण गरेको बताइएको छ। गाजा सरकारी संचार स्रोतहरूले उक्त विद्यालयमा करिब 250 जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन्। यसैबीच संयुक्त राष्ट्र संघका नियुक्त मानवाधिकार विज्ञले गाजा युद्धमा इजरायलले व्यापक नरसंहार गरेको आरोप लगाउनु भएको छ। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शनिबार गाजाको एक विद्यालय भवनमा इजरायलले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको भन्दै निन्दा गर्नुभएको छ। शनिबारको हवाई हमलाको पश्चिमी र क्षेत्रीय शक्तिहरूले आलोचना गरेका छन् भने इजिप्टले इजरायललाई युद्ध विराम वा गाजा युद्ध अन्त्य गर्ने कुनै इच्छा नभएको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको भेट। कृषिलाई औद्योगिकरण गर्दै बजार विस्तार गर्न प्रधानमन्त्रीको सुझाव। आर्थिक सामाजिक परिवर्तनमा युवाको महत्वपूर्ण भूमिका भएको उप प्रधानमन्त्री प्रकाश मान सिंहको भनाए। देशलाई फाइदा हुने गरी आर्थिक समृद्धि गराउनेतर्फ लाग्न युवालाई आग्रह। बाढ़ी पहिरोका कारण बागलुङको बडीगाड़मा 50 घर परिवार विस्थापित। र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीद्वारा पहिलो पटक आफ्नो सेनाले रूसको पश्चिमी कुर्कस क्षेत्रमा आक्रमण गरिरहेको स्वीकार। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।